नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सरोकारवाला व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस विक्रम सम्वत 1990 साल माघ 2 गते गएको 8.3 म्याग्निच्यूडको विनाशकारी भूकम्पलाई आधार मानेर विक्रम सम्म 2055 सालदेखि माघ 2 गतेको दिनलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउँदै आइएको छ। संखुवासभा जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर गएको उक्त भूकम्पमा परि करिब 16,000 व्यक्तिको मृत्यु भएको थियो। विक्रम सम्वत 1990 सालपछि नेपालमा विक्रम सम्वत 2045 साल भदौ 5 गते र 2072 साल वैशाख 12 र 29 गते ठूला भूकम्प गएको रेकर्ड रहेको छ। 45 सालको भूकम्पमा 700 र 72 सालको भूकम्पमा परि करिब 9,000 व्यक्तिको ज्यान गएको थियो। नेपाल भूकम्पीय जोखिममा रहेको मुलुक हो। भूकम्पको पूर्वानुमान गर्न नसकिने भएकाले बलियो संरचना निर्माण गरी भूकम्पबाट बच्नु नै सर्वोत्तम उपाय मानिँदै आएको छ। भूकम्प सम्बन्धी जनचेतना फैलाउनकै लागि सरकारी तथा गैर सरकारी क्षेत्रबाट पनि विभिन्न किसिमका पहलहरू हुँदै आएका छन्। आजको अन्तरसंवादमा हामी भूकम्प र भूकम्प सुरक्षा सम्बन्धमा केन्द्रित भएर भूकम्पविद डाक्टर लोकविजय अधिकारीसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हजुर, धन्यवाद।
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ, यो सन्दर्भमा मैले यहाँलाई भूकम्प भनेको के हो र भूकम्प कसरी जान्छ भनेर सर्वप्रथम जिज्ञासा राख्न चाहे।
अब जुनसुकै कारणले होस्, यदि पृथ्वीमा हलचल हुन्छ, पृथ्वीमा कम्पन हुन्छ अथवा हामीलाई हल्लाउँछ भनौँ पृथ्वीले, भने त्यसलाई चाहिँ हामीले भूकम्प भन्ने हो। भूकम्प जाने धेरै कारणमध्ये चाहिँ एउटा यो टेक्टोनिक प्लेटहरूको चाहिँ जहाँ बोर्डर छ, बोर्डर भन्छौँ हामी टेक्टोनिक प्लेट। टेक्टोनिक प्लेट भनेको फेरि पृथ्वीको बाहिरी खण्ड र मेन्टलको जुन जहाँ क्रस्ट भन्छौँ अथवा त मेन्टलको केही भाग मिलाएर जसलाई चाहिँ लिथोस्फियर भनेर भन्छौँ, त्यो लिथोस्फियरको बाहिरी खण्ड चाहिँ के छ, टुक्रा टुक्रा परेर चाहिँ बसेको छ। त्यो टुक्राहरूलाई चाहिँ हामीले टेक्टोनिक प्लेट भन्ने हो। ती टेक्टोनिक प्लेटहरू दर्जनौँ टेक्टोनिक प्लेटहरू छन्। त्यसमा चाहिँ इन्डियन प्लेट हामी टेक्टोनिक प्लेट भनेर भन्छौँ, दक्षिणतर्फ रहेको हाम्रो नेपाल हिमालयमा, र उत्तरतर्फ रहेको चाहिँ युरेसियन प्लेट। अब यसरी ती प्लेटहरू जुन पृथ्वी वरि भएका सबै प्लेटहरू छन्, तिनीहरू एउटा आफ्नो गतिमा चाहिँ चलिरहेका हुन्छन्। पृथ्वीभित्रको छोटकरीमा भन्दा ताप शक्तिको कारणले गर्दाखेरि तिनीहरू चलायमान हुन्छन्। कुनै प्लेटहरू एक आपसका नजिक आउँछन्, कुनै प्लेटहरू एक आपसबाट चाहिँ टाढा गइरहेका हुन्छन्, कुनै प्लेटहरू एक आपसको दायाँ बायाँ चाहिँ सरिरहेका हुन्छन्। त्यही क्रम चाहिँ नेपाल हिमालयमा अथवा हिमालयमा चाहिँ युरेसियन प्लेट र इन्डियन प्लेट चाहिँ विगत 5 करोड वर्षदेखि चाहिँ एक आपसमा ठोकिएका छन्। अनि युरेसियन प्लेटको मुनि चाहिँ तिब्बत इन्डियन प्लेट छ। अनि यो दुईटा प्लेटहरू ठोक्किँदाखेरि यहाँका चट्टानहरू चाहिँ खुम्चिन्छन्, यो लगातार यो प्रक्रिया चलिरहन्छ। त्यही क्रममा चाहिँ हिमालयहरू बन्छन् र यो खुम्चिने प्रक्रियामा चाहिँ त्यहाँ शक्ति सञ्चित हुन्छ। कुनै कुरालाई हामीले जसरी एउटा कुनै काठको लट्ठीलाई भनौँ होइन, लाठीलाई चाहिँ बङ्गाइन भने चाहिँ जसरी त्यो बिच भागमा चाहिँ जसरी त्यो शक्ति सञ्चित हुन्छ, तनाव चाहिँ सिर्जना हुन्छ, हो त्यस्तै गरेर हाम्रो हिमालयमा चाहिँ यो लगातारको चाहिँ इन्डियन प्लेटको उत्तरतर्फको सराईले गर्दाखेरि युरेसियनसँगको सराईले गर्दाखेरि हिमालयमा चाहिँ तनाव सिर्जना हुन्छ, तनाव चाहिँ सञ्चित हुन्छ, त्यही सञ्चित कालान्तरमा गएर भूकम्पको रूपमा अथवा सर्छन्, तिनीहरू चाहिँ फुट्छन्, त्यो शक्तिलाई फेर्न सक्दैन अनि यो भूकम्प चाहिँ गइरहन्छ। जुन प्रक्रिया चाहिँ दोहोरिन्छ पटक पटक चाहिँ यो दोहोरिरहन्छ। यसरी हिमालयमा चाहिँ अफगानिस्तानदेखि म्यानमारसम्म पटक पटक साना भूकम्पहरू दैनिक गइरहेका हुन्छन् भने यस्ता महाभूकम्पहरू, ठूला विनाशकारी भूकम्पहरू चाहिँ कुनै समयको अन्तरालमा चाहिँ विभिन्न समयको अन्तरालमा चाहिँ गइरहेका हुन्छन्। अब यो बाहेक अरू पनि भूकम्प जाने चाहिँ कारण हुन्छन्, तर अरू कारणले गएका भूकम्पहरू जस्तो ज्वालामुखी गएको ठाउँमा जाने भूकम्प, आणविक परीक्षण गर्दाखेरि चाहिँ जाने साना भूकम्पहरू, ठूला ठूला ठाउँहरू भाँसिएर जाने साना भूकम्पहरू, तिनीहरूको तुलनामा चाहिँ यो जुन हामीलाई टेक्टोनिक प्लेटहरूको चाहिँ जुदाइले गर्दा अथवा चाहिँ यो प्लेटहरूको बााउन्ड्रीमा जाने चाहिँ सीमामा जाने भूकम्पहरू चाहिँ धेरै विनाशकारी चाहिँ हुन्छन्।
यहाँले इण्डियन प्लेट र युरेसियन प्लेटको ठक्कर वा घर्षण हुँदा नेपालमा भूकम्प जाने गरेको कुरालाई उल्लेख गर्नुभयो। यो भूकम्पीय जोखिमको अवस्था चाहिँ कहिलेसम्म कायम रहन्छ? अब के पनि भनिन्छ भने हिम श्रृंखला भएका 2500 किलोमिटर भित्रका स्थानहरूमा भूकम्प जान्छ भनेर यहाँले अघि इंगित पनि गरिसक्नु भएको छ। 2500 मध्ये 800 किलोमिटर त नेपालभित्रै पर्छ। यस हिसाबले अब यो जोखिम कहिलेसम्म रहन्छ? यहाँहरूले पक्कै पनि अध्ययन अनुसन्धानहरू गर्नु भएको छ होला। अब एउटा लामो समयको ग्यापमा भूकम्प आउने भनेर कतिपयले बुझिरहेका हुन्छन् भने अब कतिपयले भूकम्प जुनसुकै समयमा पनि जान सक्छ भनेर बुझिरहेका हुन्छन्। यस्तो अवस्थामा हाम्रो जोखिमको मूल्याङ्कन के कसरी गरिएको छ? यो जोखिमको अवस्था चाहिँ कहिलेसम्म रहन्छ त के भन्न सकिन्छ यो विषयमा?
अब भूकम्प कहिलेसम्म आउँछ भन्ने कुरा त जबसम्म यो पृथ्वीमा यो प्रक्रिया चलिरहन्छ, यो प्लेटहरूको चाहिँ हिँड्ने क्रम अथवा चाहिँ आफ्नो गतिमा चल्ने क्रम ठोक्ने क्रम चलिरहन्छ, यो पृथ्वीमा चाहिँ रहिरहने भयो। अब हिमालयको कुरा गर्दाखेरि जबसम्म यो दुईटा जमिन बीचको जुदाई रहिरहन्छ तबसम्म चाहिँ जहाँ भूकम्प जान्छन् भन्नुको अर्थ करोडौं वर्ष चाहिँ यस्ता भूकम्पहरू चाहिँ यहाँ गइरहने भए, जबसम्म इन्डियन प्लेट रहन्छ, जबसम्म युरेसियन प्लेट रहन्छ, जबसम्म यी दुईटा एकाबसमा ठोकिरहन्छन् आफ्नो गतिमा, त्यसले गर्दा भूकम्प जान्छ। र भूकम्प जाने कारण चाहिँ अघि हामीले भन्यौँ सबै ठाउँमा यो समय विभिन्न अन्तरालको भन्ने कुरा चाहिँ यो त्यो जहाँ भूकम्पका के अरे यो टेक्टोनिक प्लेटहरूको सीमा छ, सीमामा जोडिएका छन् अथवा फाटेका छन् भन्यौँ हामीले, अथवा दायाँमा सरेका छन् आफ्नो विभिन्न गतिमा छन्। जस्तो इन्डियन प्लेट चाहिँ हाम्रो 4 सेन्टिमिटर प्रति वर्षको दरमा उत्तरतर्फ सरेको छ भने अब अरू प्लेटहरू चाहिँ अझ बढी गतिमा छन्, कोही कम गतिमा हुन्छन्। यसले गर्दाखेरि चाहिँ त्यो भूकम्प जाने समय चाहिँ त्यो ठाउँमा कति शक्ति सञ्चित छ, कति त्यहाँको गति छ, कसरी चाहिँ त्यहाँ शक्ति सञ्चित हुन्छ भन्ने कुरामा चाहिँ निर्भर रहन्छ, र त्यहाँका चट्टानहरूले त्यो शक्तिलाई कति फ्याँक्न सक्छन् भन्ने कुरामा निर्भर रहन्छ। त्यस्तै गरेर त्यो जुदाईको चाहिँ भित्रको बनावट कस्तो छ, त्यस्ता कुराहरूमा चाहिँ निर्भर रहन्छ। त्यही भएर चाहिँ कुनै ठाउँमा अलिक छिटो छिटो हामी भूकम्प गएको देख्छौँ भने कुनै ठाउँमा चाहिँ धेरै लामो समयपछि चाहिँ यस्ता भूकम्पहरू चाहिँ गएको देख्छौँ। अब अध्ययन अनुसन्धान अथवा चाहिँ नेपालमा हाम्रो तयारी पूर्व तयारीका अब भूकम्प गइसकेपछि कसरी हामीले चाहिँ यसलाई तयारी गरेका छौँ भन्ने कुरामा चाहिँ मुख्य कुरा त हामीले हाम्रो देशमा सबै ठाउँमा भूकम्प जाने कारण फरक फरक हुन्छ भन्दा हामी मैले अघि भने यो सबै फरक कारणहरू चाहिँ हामीले पहिला त अध्ययन गर्नुपर्ने भयो कसरी जान्छ भन्ने। त्यो गइसकेपछि फरक फरक चाहिँ शक्ति सञ्चित हुन्छ, त्यहाँको बनावट फरक हुन्छ, हिमालयभित्रको कुरा गर्दैछु अथवा जमिनभित्रको कुरा, त्यस्ता कुराहरू पत्ता लगाउनु पर्यो। त्यसपछि त्यहाँ जान सक्ने भूकम्पको शक्तिले कति सञ्चित छ भन्ने कुरा चाहिँ अध्ययन गर्नु पर्यो। त्यसपछि त्यहाँ भूकम्प यो भूकम्प सम्भावित भूकम्प चाहिँ भविष्यमा जहिले पनि जन जान सक्ने भूकम्प हुन्छ, त्यस्ता भूकम्प चाहिँ गइसकेपछि त्यस्ता भूकम्पले हाम्रो देशमा चाहिँ कति क्षति कस्तो ठाउँमा कहाँ गर्छ, किनभने हाम्रो एकै नाशको चाहिँ जमिन छैन र भूकम्पले एकै नाशले सबै ठाउँमा चाहिँ क्षति अथवा त्यसले चाहिँ जोखिममा पार्दैन, त्यसको जोखिम त्यसको क्षति फरक हुन्छ त्यसले गर्ने क्षति। त्यसले गर्दाखेरि यी यावत कुराहरू जुन हामीले भन्यौँ यस्ता कुराहरूको चाहिँ अध्ययन अनुसन्धान चाहिँ गर्न एकदमै जरुरी छ। त्यो नगरेसम्म चाहिँ हामी कसरी त्यो भूकम्पबाट सुरक्षित रहने र कसरी हामीले चाहिँ त्यो भूकम्पको लागि चाहिँ सुरक्षित संरचनाहरू निर्माण गर्ने भन्ने कुरा चाहिँ हामी गर्न चाहिँ असमर्थ हुन्छौँ। तर अब हाम्रो नेपालको कुरा गर्दाखेरि हामी चाहिँ भूकम्प मापनको लागि अथवा चाहिँ केही नियमित रूपमा गरिने अध्ययन अनुसन्धानहरू चाहिँ भइरहेको अवस्था छ, तर जुन रूपमा चाहिँ हामी जोखिममा छौँ त्यही किसिमले चाहिँ हाम्रो अध्ययन अनुसन्धान अथवा हाम्रा संरचनाहरू यो वैज्ञानिक रूपमा अध्ययन अनुसन्धान गर्ने संरचनाहरू चाहिँ तयार भइसकेका चाहिँ छैनन् चाहिँ।
विक्रम सम्मत 1990 साल सहित हालसम्म 3 ठूला भूकम्प गएका छन्। यद्यपि 2045 सालको भूकम्पलाई मध्यम खालको भूकम्पका रूपमा पनि लिइँदै आइएको छ क्षतिको हिसाबले। विगतमा गएका यी भूकम्पलाई अध्ययन गरेर हेर्दा के कस्तो निष्कर्ष निकालिएको छ? विगतमा भूकम्प मापन र अध्ययनका लागि पर्याप्त मात्रामा प्रविधि थिएन, 90 साल अघिका भूकम्पबारे त यही नै तथ्य यथार्थ हो भनेर यकिन गर्न सकिने अवस्था पनि छैन, तर 2072 सालको भूकम्पलाई त राम्रोसँग मापन गरिएको छ। भूकम्पपछि कुनै ठाउँ माथि उठेको, कुनै ठाउँ दबेका तथ्यहरू पनि बाहिर आएका थिए, सगरमाथाको उचाइ पनि पुनः मापन गरिएको थियो। यस किसिमका तथ्यहरूलाई के कसरी अध्ययन गरिएको छ? यस्ता तथ्यहरूले के संकेत गर्दै आएका छन्? भविष्यमा ठूलो भूकम्प जाने जोखिम रहन्छ कि रहँदैन भनेर यी तथ्यहरूलाई केलाएर हेर्न सकिन्छ कि सकिँदैन, अथवा भूकम्पपछि जुन अवस्था देखिन्छ त्यो विषयमा अध्ययनहरूले के देखाएको छ?
अब नेपालमा गएका भूकम्पको इतिहास हेर्ने हो भने चाहिँ हामीसँग धेरै छोटो इतिहास छ। हामीसँग चाहिँ त्यो भन्नुको अर्थ चाहिँ हामीलाई धेरै थोरै समयको मात्रै तथ्याङ्क उपलब्ध छ। हामीलाई भूकम्प धेरै पहिलादेखि गइरहेको कुरा त करोडौँ वर्षदेखि हामी यो भइरहेछ भन्छौँ, तर हामीलाई त्यो करोडौँ वर्षको कुरा चाहिँ थाहा छैन। यही कुरा चाहिँ हाम्रा छिमेकी मुलुकहरू अथवा चाहिँ जुन भूकम्पमा जोखिममा छन् चीन जापान जस्ता देशहरूमा चाहिँ उहाँहरूसँग चाहिँ करिब 3000 वर्षदेखिको चाहिँ तथ्याङ्क उपलब्ध छ भने हामीसँग करिब हेऱ्यो भने 700-800 वर्ष अगाडिको मात्रै हामीसँग तथ्याङ्क उपलब्ध छ। अब एउटा भूकम्प ठुलो महाभूकम्पको कुरा गरौँ, त्यो भूकम्प दोहोरिनको लागि चाहिँ 100 वर्षको चाहिँ समय लाग्छ। जस्तो चाहिँ पूर्व नेपालमा तपाईँले सुरुदेखि नै कुरा गरे अनुसार चाहिँ 90 सालको भूकम्प जानुभन्दा अगाडि चाहिँ करिब 700 वर्षभन्दा बढी समय पहिला 1255 ईस्वीसम्ममा चाहिँ भूकम्प गएको थियो त्यो क्षेत्रमा चाहिँ। यो हामीले यन्त्र उपकरणबाट चाहिँ भूकम्प मापन गर्नुभन्दा अगाडि गएका भूकम्पहरूलाई पनि कहिले गएको थियो भनेर यदि कुनै ठूलो भूकम्पले जमिनसम्म चिरा पारेको छ भने त्यो ठाउँबाट चाहिँ हामी पत्ता लाउन पनि सक्छौँ, त्यसमा अध्ययन गर्न सकिन्छ। त्यसैको आधारमा चाहिँ हामीले विगतमा गएका भूकम्पहरू नेपालमा जुन उपकरणहरूले मापन गर्न सकेका थिएनन् अथवा उपकरणहरू थिएनन् नेपालमा त्यतिखेरका भूकम्पहरू केही भूकम्पहरू पनि थाहा पाएका छौँ। त्यसैको आधारमा अघि 1255को कुरा गरेँ, त्यसको लागि चाहिँ गए ठुला भूकम्प, त्यसपछि गएर पश्चिम नेपालमा चाहिँ 1505 चाहिँ भूकम्प गएको पनि त्यस्तै अध्ययनको कारण चाहिँ पत्ता लागेको हो। र यसरी त्यो पनि 500 वर्ष भइसकेको छ भनेर हामी चाहिँ भनेका छौँ भने ठुलो भूकम्प जानलाई ठुलो समय अथवा लामो समय चाहिँ हामीलाई लाग्दो रहेछ, त्यो बिचमा अन्तरालमा लामो समय बित्दो रहेछ। तर नेपालको हकमा यस्ता सबै भूकम्प जति हामीलाई थाहा छन् तिनलाई अध्ययन अनुसन्धान गर्दाखेरि एउटा साधारण भए है यो चाहिँ पुरै यही नै हो भनेर भन्न सक्ने अवस्था छैन। करोडौँ वर्षको इतिहासमा हामीसँग केही 100 वर्षको मात्रै हामीसँग तथ्याङ्क उपलब्ध छ र भूकम्पको भविष्यवाणी गर्न सक्ने प्रविधि अहिलेसम्म चाहिँ नभइरहेको अवस्थामा चाहिँ यी भएका तथ्याङ्कहरूलाई केलाउँदा यसले यी भूकम्पले गरेका क्षतिलाई अथवा यो भूकम्पका प्रकृतिहरूलाई हेर्दाखेरि चाहिँ के देखिन्छ त भन्दाखेरि चाहिँ महाभूकम्पहरू नेपालको पूर्वी भागमा र पश्चिम भागमा गएका देखिन्छन् र जान सक्ने देखिन्छन् र ती भूकम्पले ठुलो भूकम्प महाभूकम्प जाँदाखेरि तराईसम्म र चुरेको फेनमा चाहिँ त्यसका चाहिँ भूकम्पले त्यहाँको भूभागलाई चाहिँ चिर्ने अथवा त्यसको चिरा यो जमिनसम्म आइपुग्ने चाहिँ अवस्था देखिन्छ। तर यो मध्य नेपालको भागमा चाहिँ हामीसँग इतिहास पनि अलि बढी छ र यो मध्य नेपाल भनेको हामीले गोर्खादेखि अहिले पूर्वतर्फ दोलखासम्मको चाहिँ करिब यो भाग भनौँ, यो भागमा चाहिँ फेरि त्यो ठुलो लामो समय नभएर 150-200 वर्षको करिब हाराहारीमा चाहिँ मध्यम खालका अथवा विनाशकारी भूकम्पहरू चाहिँ आइरहेको चाहिँ देखिन्छ हामीले चाहिँ शक्तिशाली भूकम्पहरू जस्तो 72 सालको भूकम्प र त्योभन्दा अगाडि 1890 सालको भूकम्प त्यही ठाउँमा चाहिँ अरू करिब 200 वर्षको अन्तरालमा त्योभन्दा पहिला पनि भूकम्प गएका चाहिँ तथ्याङ्कहरू हामीसँग चाहिँ ऐतिहासिक रूपमा उपलब्ध छन्। अब यसले गर्दाखेरि यी सबै यहाँ भूकम्प जाने कारणले देख्दाखेरि तर धेरै जसो भूकम्प जाँदाखेरि फेरि पूर्वमा गएका भूकम्प अथवा चाहिँ यो मध्य नेपालमा जाने भूकम्पले चाहिँ राजधानी काठमाडौँलाई चाहिँ हरेक पल्ट झाउझगाइरहेको क्षति गराएको अथवा चाहिँ हल्लाइरहेको चाहिँ हामी विनाश गर्ने गरेर हल्लाइरहेको चाहिँ हामीले पाउँछौँ। र अर्को कुरा चाहिँ यी भूकम्पको अध्ययनले अहिलेसम्म के देखाउँछ त भन्दाखेरि चाहिँ यी भूकम्पले गर्ने क्षति चाहिँ त्यो भूकम्पको प्रकृति भूकम्पको चाहिँ हामी रप्चर भन्छौँ भूकम्प कसरी चाहिँ त्यो भूकम्प त्यहाँका चट्टानहरू चाहिँ त्यो भूकम्पको बेलामा चाहिँ सर्छन् चिप्लिन्छन् अब यस्ता धेरै कुरा त्यहाँको भौगोलिक अवस्था कस्तो छ यस्ता कुराहरूमा चाहिँ निर्भर रहन्छ जुन चाहिँ एकैचोटि यो यही नै हुन्छ भनेर हरेक पटक चाहिँ भन्न नसकिने अवस्था रहेछ भन्ने कुरा चाहिँ यो तपाईँले भने जस्तो 45 सालमा गएका अथवा चाहिँ 72 सालमा गएका 90 सालमा गएका भूकम्पहरूले गरेका क्षतिले चाहिँ हामीलाई इंगित गर्छ अथवा देखाउँछ।
हामी कुराकानीकै क्रममा रहेका छौं आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले भूकम्प र भूकम्प सुरक्षा सम्बन्धमा केन्द्रित भएर भूकम्पविद डाक्टर लोकविजय अधिकारीसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब नेपालमा कहिलेदेखि भूकम्प जान थालो भन्ने विषयमा त यहाँले हामीसँग त्यति लामो समयको रेकर्ड छैन भनेर भनि नै सक्नुभयो। अब 1505 सालको भूकम्पलाई पनि यहाँले जोड्नु भएको थियो, यो भूकम्पलाई त हामीसँग भएको रेकर्डहरू मध्येकै ठूलो भूकम्पको हिसाबले पनि हेरिएको छ। तर भूकम्पबारे पर्याप्त अध्ययन सामग्रीहरू अहिले पनि पाइएका छैनन्। जोखिमको मूल्यांकन अध्ययन अनुसन्धानमा पछि परेको अवस्था हो र हामी
हामीलाई जुन रूपमा चाहिन्छ त्यो रूपमा चाहिँ हामी धेरै अहिले पनि पछि नै छौँ। हामी चाहिँ पछि नै छौँ।
हामीले भूकम्पीय जोखिमको कुरा गरिरहँदाखेरि भूकम्पीय जोखिमबाट बच्ने उपायहरू के हुन सक्छन्? अब भूकम्पीय जोखिम अहिले पनि अब विद्यमान नै रहेको छ, अब पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले त्यो ठाउँमा भूकम्प जाने जोखिम छ भनेर विभिन्न विज्ञहरूले पनि भनिरहेको अवस्था छ। ती ठाउँहरूमा कच्ची घरहरू रहेका छन्, सचेतनाको पनि अभाव रहेको छ। यस्ता विविध कुराहरूलाई मध्यनजर गरेर हामीले जोखिमलाई न्यूनीकरण गर्ने र भूकम्पबाट बस्ने उपाय चाहिँ कसरी अवलम्बन गर्न सकिन्छ?
अब भूकम्पबाट कसरी बच्ने अथवा बच्ने क्षति कम गर्ने, जोखिम कम गर्ने भन्ने कुरा त सबभन्दा पहिला हामीले जोखिम कति छ, कहाँ छ र कुन रूपमा छ भन्ने कुरा चाहिँ थाहा पाउनुपर्ने हुन्छ। जोखिम कम गर्नको लागि अथवा जोखिमबाट चाहिँ हामी सुरक्षित रहनको लागि चाहिँ त्यो जोखिमको चाहिँ सबभन्दा पहिला मूल्याङ्कन गर्नुपर्ने हुन्छ। त्यो जोखिम मूल्याङ्कन गर्नको लागि अथवा जोखिम थाहा पाउनको लागि हामीले चाहिँ अघि भर्खर भन्यौँ, हामीले यसमा धेरै अध्ययन अनुसन्धान गर्न चाहिँ एकदम जरुरी छ। किनभने यो भूकम्प जाने कारण, भूकम्पले गर्ने क्षति होइन, ठाउँ अनुसार फरक हुन्छ भन्दा हाम्रो नेपालभित्र यदि विविधता हुन्छ भने अरू देशमा गरेका अध्ययन अनुसन्धानले हाम्रो ठाउँमा चाहिँ कति जोखिम के हुन्छ भन्ने कुरा चाहिँ पत्ता लगाउन सक्दैन अथवा त्यसमा आधारित भएर हामी जोखिम कम गर्न चाहिँ सक्दैनौँ। त्यसले गर्दा पहिलो कुरा त हामीले जोखिम चाहिँ के कति छ, कसरी छ भन्ने कुरा नै मूल्याङ्कन गर्न सक्नु पर्यो, अध्ययन गर्न सक्नु पर्यो, गर्नु पर्यो। त्यसपछि चाहिँ त्यो जोखिमलाई कम गर्ने चाहिँ उपायहरू चाहिँ के छन् भन्ने कुरा त संसारमा हामीभन्दा धेरै भूकम्प जाने अथवा धेरै भूकम्पीय रूपमा जोखिम भएका मुलुकहरू पनि छन्। त्यहाँ चाहिँ हाम्रोभन्दा पछि ठुला विनाशकारी भूकम्प गएर उहाँहरूले चाहिँ त्यो भूकम्पको अध्ययन अनुसन्धान र त्यसको चाहिँ व्यवस्थापनमा गरेका चाहिँ जुन नतिजाले गरेको चाहिँ कामले गर्दाखेरि अब अहिले चाहिँ त्यहाँ ठुला भूकम्प जाँदा पनि यो समाचार चाहिँ एक दुई दिनभन्दा बढी बन्दैन, विनाशकारी हाम्रो लागि विनाशकारी हुन्छन्। त्यही भूकम्पले त्यहाँ चाहिँ एक दुई दिनभन्दा त्यसले प्रायोरिटी पनि पाउँदैन, प्राथमिकता पाउँदैन अथवा त्यहाँ क्षति हुँदैन अथवा त्यहाँ जोखिम न्यून जोखिममा भएका हुन्छन् र क्षति पनि न्यून क्षति हुन्छ। उदाहरणको लागि हेर्ने हो भने चाहिँ हाम्रो नेपालमा 1990 सालमा चाहिँ भूकम्प, महाभूकम्प गयो। त्यसपछि हाम्रो 72 सालमा त्यत्रो भूकम्प जाँदाखेरि हाम्रो गरेको क्षति हाम्रो आँखा अगाडि नै छ, मानवीय क्षति पनि, भौतिक क्षति पनि। तर अब चिलीमा हाम्रो देशमा गएको भूकम्पभन्दा करिब 26 वर्षपछि त्यहाँ संसारकै सबभन्दा ठुलो भूकम्प गयो चिलीमा, 9.5 म्याग्निच्युडको। त्यो भूकम्प गइसकेपछि अब अहिले चाहिँ हामीले समाचार सुन्छौँ, अहिले भर्खर एक दुई वर्ष अगाडि, दुई तिन वर्ष अगाडि पनि त्यहाँ भूकम्प, ठुलो भूकम्प गएको छ। त्यहाँ ठुला भूकम्प आँखा भूकम्प जाँदा पनि 100 मानिसहरूको पनि त्यहाँ मृत्यु भएको हामी पाउँदैनौँ अथवा चाहिँ एकदम कमभन्दा कम क्षति भएको पाउँछौँ। त्यस्तै गरेर हामीले सुनेको, जानेको, देखेको जापानमा भूकम्प सधैँ गइरहेको हुन्छ, तर चाहिँ त्यहाँ भूकम्पकै कारणले गर्दाखेरि जस्तो 2011 चाहिँ सुनामीले चाहिँ धेरै क्षति गर्यो, तर भूकम्पै गएर त्यहाँ 7-8 भूकम्पै जाँदैमा चाहिँ त्यहाँ मानवीय क्षति अथवा भौतिक क्षति ज्यादै नै कम हुन्छ। भन्नुको अर्थ चाहिँ भूकम्पबाट हुने क्षतिलाई चाहिँ न्यूनीकरण गर्न सकिँदो रहेछ, सकिन्छ। त्यस्ता कुराहरू अगाडि नै सबैले चाहिँ कसरी कम गर्न सकिन्छ भन्ने कुरा चाहिँ थाहा पाइसक्नु भएको छ अथवा अध्ययन अनुसन्धान भइसकेका छन्। तिनी कुरालाई हाम्रो देशमा अध्ययन अनुसन्धान गरेर त्यहाँ भएका उपलब्ध प्रविधिहरू, त्यहाँ भएका गरेका व्यवस्थापनका चाहिँ सिकाइहरूलाई चाहिँ हामीले प्रयोग मात्रै गर्न सक्यौँ भने चाहिँ हामी भूकम्पबाट चाहिँ हुने जोखिमलाई चाहिँ धेरै कम गर्न चाहिँ सक्छौँ। अहिले उपलब्ध प्रविधि, उपलब्ध चाहिँ अध्ययन अनुसन्धानका नतिजा र उपलब्ध व्यवस्थापनका चाहिँ सिकाइहरू अथवा चाहिँ त्यहाँका भूकम्पपछि उहाँहरूले गरेका सिकाइहरूलाई चाहिँ हामीले आफ्नो ठाउँमा चाहिँ उतार्न सक्यौँ भने चाहिँ, प्रयोग गर्न सक्यौँ भने भूकम्पबाट चाहिँ हुने क्षतिलाई चाहिँ कम गर्न चाहिँ सकिन्छ।
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं। मैले अन्तमा यहाँलाई के जिज्ञासा राख्न चाहे भने, अब विज्ञान र प्रविधिले यतिका फड्को मारिसकेको छ भूगर्भबारे अध्ययन र अनुसन्धान गरेर भूकम्प जाने अवस्था र समय यकिन गर्न सकिने अवस्था निकट भविष्यमा आउला कि नआउला, अब त्यससँग सम्बन्धित रहेर अहिले अध्ययन अनुसन्धान विश्वव्यापी रूपमा भइरहेका छन् कि छैनन्, यो विषयमा थोरै बताइदिनुहोस् न।
विज्ञान चाहिँ एकदम सबभन्दा कान्छो विज्ञान भन्दा भनौँ, धेरै वर्ष चाहिँ यो भूकम्प सम्बन्धी हामीले थाहा पाएको, यसरी भूकम्प जाँदो रहेछ भनेर थाहा पाएको धेरै वर्ष भएको छैन। अब त्यसभन्दा पछि चाहिँ भूकम्प जाने कारण थाहा पाइसकेपछि त्यसलाई चाहिँ कसरी थाहा पाउने अगाडि भन्नलाई चाहिँ आजसम्म काम त भइरहेका छन् अथवा भूकम्पको भविष्यवाणी सम्बन्धमा पनि काम नभएका होइनन्, तर अहिलेसम्म गरेका कामले चाहिँ हामीलाई जुन चाहिनुपर्ने जुन नतिजा हो त्यो नतिजा चाहिँ प्राप्त भइसकेको अवस्था छैन। यदि हुन्थ्यो भने
हुन्छ हुन्छ। यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले भूकम्प र भूकम्प सुरक्षा सम्बन्धमा केन्द्रित भएर भूकम्पविद डाक्टर लोकविजय अधिकारीसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस् त, नमस्कार।